You're with SBS Radio. Find more great stories in your language at sbs.com.au.
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसबीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
अब एकपटक नेपालतर्फ ध्यान दियौँ, जहाँ हामी तपाईँको भेट लेनिन बिष्टसँग गराउँदैछौँ। लेनिन बिष्ट पूर्व माओवादी बाल सैनिक हुन्। शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया सकिए यता उनले द्वन्द्वकालमा प्रयोग भएका बाल सैनिकहरूको अधिकारका लागि बोल्दै आएका छन्। काभ्रेका बिष्टले 12 वर्षको उमेरमा माओवादीको जनमुक्ति सेना प्रवेश गरेका थिए। गत अगस्तमा एउटा अन्तर्राष्ट्रिय युवा कार्यक्रममा भाग लिन थाइल्यान्ड जान लागेका बेला बिष्टलाई कालो सूचीमा परेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको थियो। हालै चाहिँ उनी सशस्त्र द्वन्द्वका बेला प्रयोग भएका पूर्व बालसेनाका मुद्दा लिएर युरोप स्थित मानवाधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग भेटघाट गरेर आएका छन्। विष्टसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुरा गर्नुभएको छ। सुनौ उक्त कुराकानीको यो अंश।
मुख्य कुरा त अब नेपालमा जुन बाल सेनाको कुरा चाहिँ एउटा इतिहासबाट मेटाउने जुन प्रयत्न भयो नेपाल सरकार लगायत हाम्रा पूर्व नेतृत्वबाट, यसलाई सुनवाई नगर्ने, अब हिजो चाहिँ युद्धमा चाहिँ बालबालिका मरेका पनि थिए, प्रयोग पनि भएका थिए, त्यो कुरा चाहिँ इतिहासबाटै मेटाउने जस्तो खालको एउटा तयारी देखिसके पछाडि हामीले उहाँहरूलाई सल्लाह पनि गऱ्यौँ। यो कुरा चाहिँ कमसेकम पीडित बालबालिका पूर्व बाल सेनाहरूको चाहिँ अवस्था हेर्नु पर्यो र उहाँहरूको व्यवस्थापनको कुरा चाहिँ गर्नु पऱ्यो भन्दाखेरि चाहिँ उहाँहरूले यो कुरालाई सुन्नु भएन। होइन, हामीले युद्धमा धेरै मान्छेहरू मरे, यसको औचित्य चाहिँ पुष्टि गर्नु पऱ्यो। होइन, हाम्रो देश त धेरै पछाडि फर्किसक्यो, अब जनताको लिभिङ स्ट्यान्डर्ड यही हुनुपर्ने हो त, यसको चाहिँ जवाफ कसले दिन्छ त भन्ने कुराहरूमा चाहिँ
यो कुराहरू कसरी के माध्यमबाट उठाउनु भयो?
होइन, यस्तो कुरा त हामीले व्यक्तिगत भेटेर पनि उहाँहरूलाई भनेका छौँ र सामूहिक रूपमा चाहिँ हाम्रो डेलिगेसन पनि गएका छौँ, अब ज्ञापन पत्र लगायत हामीले विभिन्न माध्यमबाट पनि भनेका छौँ, भने सञ्चार माध्यमबाट पनि हामीले उहाँहरूलाई सुझाव दिने काम त गरेका छौँ। तर उहाँहरू चाहिँ कस्तो छ भने, पहिलो कुरा त त्यो इच्छा शक्ति पनि उहाँहरूमा छैन कि द्वन्द्व पीडित लगायत यस्ता कुराहरूको समस्या समाधान गर्नुपर्छ भन्ने कुराहरू त्यो नदेखिसके पछाडि, अब नेपालको कुनै पनि आयोगहरू सबै पोलिटिकल नियुक्ति छ, जसले चाहिँ जनताको कुरा होइन कि आफ्नो नेताले के भन्छ त्यो अनुसारले मात्र फलो गर्ने चाहिँ एउटा क्रियाकलाप बढिरहेको अवस्थामा चाहिँ हामीले यसरी चाहिँ देश चल्न सक्दैन। यसरी चाहिँ सबै जनताको चाहिँ सरकार हो भनेर भन्नलाई गाह्रो हुन्छ। कमसेकम जनता र सरकारको रिलेसन के हुनुपर्ने त, जहिले पनि सरकार भनेको अभिभावक हुनुपर्ने हो, उहाँहरूले विकल्प दिनुपर्ने हो, उहाँहरूले कुनै पनि समस्या आउँदा समाधान गर्नु सक्नुपर्ने हो। होइन, तर यहाँ त के छ भन्दा पूर्व नेतृत्व सरकार र राजनीतिक दल आफैमा समस्या भइरहेको छ, उहाँहरूले समाधान त दिन सक्नु भएन तर समस्या झन् बढी क्रिएट गरिरहेको अवस्थामा चाहिँ अब यत्तिकै चाहिँ बस्नु हुँदैन। यो कुरा चाहिँ किन भन्दा युद्ध अपराध जस्तो कुराहरू बाहिर आइसके पछाडि उहाँहरू यसप्रति जवाबदेही हुनैपर्छ र भविष्यमा यस्ता घटना हुँदैन भन्ने कुराको ग्यारेन्टी गर्नुपर्छ भन्ने हाम्रो माग हो। होइन, अर्को कुरा चाहिँ त्यति मात्र नभएर कि दीर्घकालीन व्यवस्थापनको कुराहरू, यो राज्यको दायित्व हो, राज्य भनेको हाम्रो अभिभावक, अभिभावकको दायित्व चाहिँ हरेक सन्तानहरूको चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो, तर उहाँहरू जहिले पनि चाहिँ व्यवस्थापनको कुरा त परिजाओस् कि बढी टर्चर गर्ने, होइन, बढी चाहिँ यस्ता कुरा उठाउनेलाई बरु जेलै हाल्नसम्म चाहिँ तयार भइसके पछाडि, बाध्यता भए पछाडि चाहिँ कमसेकम यस्ता कुराहरू चाहिँ नेपालबाट समस्या समाधान नहुने रहेछ। जुन ह्युमन राइटको कुरा छ नि, यो ह्युमन राइटको चाहिँ कुनै पनि देशको यो बोर्डरले छेक्दैन, यो चाहिँ यो कुराहरूमा चाहिँ अलिक विश्व समुदायले चाहिँ ध्यान दिनुपर्छ भनेर चाहिँ अब मैले आफ्नो डेलिगेसन पनि उहाँ गएँ, होइन, आफ्नो ज्ञापन पत्रहरू बुझाएको छु।
कुन कुन ठाउँमा बुझाउनु भयो?
अनि यसको सल्लाह त मैले इन्टरनेसनल क्रिमिनल कोडमा पनि गरेको छु होइन. हाम्रो चाहिँ अब जस्तै रोमी स्ट्याचु साइन गरेको छैन भनेर यहाँको नेताहरू चाहिँ अलिक मक्ख हुने, यहाँको शासकहरू भन्छु म त सिधै होइन, शासकहरू चाहिँ मक्ख हुने अवस्था थियो. त्यो भएपछि चाहिँ मैले त्यहाँ चाहिँ छलफल गरेँ, रोमी स्ट्याचु साइन नभइकन पनि नेपाल चाहिँ इन्टरनेसनल क्रिमिनल कोर्टमा जान सक्ने रहेछ नेपालको मुद्दा. यसै गरी युरोपियन युनियनमा पनि मेरो यो विषयमा छलफल भयो, मैले त्यहाँ केही पत्रहरू बुझाएको छु. त्यसै गरी जर्मन पार्लियामेन्टमा त्यहाँको गभर्मेन्टका मान्छेहरूसँग पनि यो विषय बुझा कुरा गरेको छु. त्यस्तै युएनको ओएसएचआर लगायत स्पेसल ऱ्यापोर्टरहरूसँग र विभिन्न अर्गनाइजेसनहरूसँग कुरा गरेको छु. त्यस्तै फ्रान्समा केही संस्थाहरूसँग चाहिँ कुरा गरेको छु, बेल्जियममा होइन, यसरी कुरा गरेको छु मैले.
अनि ती निकायहरूबाट कस्तो प्रतिक्रिया पाउनुभयो?
ठ्याक्कै अहिले त्यो रिसर्चकै उसमा हो होइन, अहिले यही भनेर चाहिँ भएन. तर अन्याय परेको कुरा त उहाँहरूलाई थाहा भएकै कुरा हो, किनभने शान्ति परीक्षामा उहाँहरू डाइरेक्ट रूपमा इन्भल्भ भएकै कारणले चाहिँ उहाँहरूलाई यो विषय धेरै चाहिँ जानकारी छ. त्यसले चाहिँ उहाँहरू एकदम गम्भीर पनि हुनुहुन्छ. जहाँसम्म लाग्छ उहाँहरूले सोलुसनको उपायहरू त खोजिरहनु भएको होला.
तपाईँले संक्रमणकालीन न्यायको कुरा गर्नुभयो, त्यसो भए तपाईँको विचारमा संक्रमणकालीन न्याय दिलाउनका लागि के गर्नुपर्छ?
मेन कुरा त संक्रमणकालीन न्याय टुङ्ग्याउनको लागि राजनीतिक दल र सरकारको इच्छा शक्ति हुनुपर्थ्यो, त्यो चाहिँ देखिएन होइन. अनि अर्को कुरा चाहिँ यो कसरी टुङ्ग्याउन खोजेको छ भन्दाखेरि जुन तल्लो लेयरको नेता कार्यकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ फसाउने र माथिल्लो लेयरको टप लेयरको नेताहरू चाहिँ उहाँहरू बस्ने जुन उपायले चाहिँ जुन मेकानिजममा उहाँहरूले काम गर्नु खोज्नु भएको छ यही नै दुर्भाग्य होइन. जस्तै टिआरसी गठन गर्नुभयो त्यहाँ दलको मान्छे पठाउने तर मुख्य नेता जोगाउने, अनि अरू बिचको सहायक र अलि सानो नेताहरूलाई जसरी चाहिँ द्वन्द्वको आरोप लगाएर फसाउने र आफू उम्किने जुन क्रियाकलापलाई अगाडि बढाउनु भएको छ नि. हामीले भनेको मुख्य जो डिजाइनरहरू छ, जुन मुख्य नेतृत्वहरू छ, उहाँहरू चाहिँ जवाबदेही हुनु पर्यो. अरूलाई चाहिँ फसाएर अरू सामान्य कार्यकर्तालाई मात्र चाहिँ जेलमा हालेर यो संक्रमणकालीन न्याय टुङ्गिन्न होइन. उहाँहरूले न्यायको कुरा गर्दा खालि पैसामा चाहिँ कन्भर्ट गर्ने कुरा गर्नुहुन्छ. पीडितले खोजेको न्याय चाहिँ पैसामा मात्र होइन, उहाँहरूले खोजेको चाहिँ जवाबदेहिताको कुरा हो, भविष्यमा यस्तो घटना नदोहोरियोस् भन्ने कुरा हो होइन. त्यो देखाउने दाँत र खाने दाँतमा चाहिँ फरक छ उहाँहरूको होइन. यो कुरा चाहिँ कमसेकम ह्युमन राइटको इस्युमा चाहिँ एकजुट हुनु पऱ्यो. पीडितहरू नेपालको जनता सबै सडकमा सबै चाहिँ विपक्षमा छ. उहाँहरूले समृद्धि चाहिँ कसको लागि बनाउनु, आफ्नै परिवारको लागि. अहिले हेर्नुहुन्छ भने हिजो लडेका मान्छेहरू सबै सडकमा छन्, सबै चाहिँ आफ्नो अधिकार खोजिरहेका छन् भने जो शासक छन् उहाँहरूको अवस्था हिजोको सामन्तवादभन्दा पनि परिवर्तन भएको छ. अब उहाँहरूको सबै परिवारले रोजगारी पाएको छ, सबै परिवार चाहिँ एउटा हाई पोस्टमा पुगेको छ होइन. यही खोज्नलाई चाहिँ आन्दोलन भएको थियो त भन्ने कुराहरू. अहिले संक्रमणकालीन न्याय नटुङ्गिनुमा पनि के छ भन्दा उहाँहरू परिवारवादमा फस्नु भएको छ, उहाँहरूको इच्छा शक्ति छैन. उहाँहरूलाई एउटा डर के छ भने आफै फसिन्छ भन्ने डर छ. एउटा कुरा चाहिँ अब पक्कै पनि नेपालमा समस्या समाधान हुँदैन भने त हामीले अन्तर्राष्ट्रिय साथ समर्थन सहयोगको त अपेक्षा राख्नै पर्छ होइन. किनभन्दा हाम्रो क्यापेसिटीले भ्याएन भने जोसँग क्यापेसिटी छ त्योसँग सहकार्य त गर्नै पर्यो नि.
SBS नेपाली हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्.
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.